યોશુ એક અધ્યાય અને આઠ પદ ત્યાં પડે પહેલા પડ યોશુ એક આઠ વ્યવસ્થાકો યુ પુસ્તક તેરો ઓઠબાટ નહટોસ તર ત્યાંથી તૈલે દિન રાત ધ્યાન ગર્નુ ર ત્યાં લેખિયા સબૈ કુરા હોશિયારી સાથ પાલન ગર્નુ ર તેરા સબૈ માર્ગહરુમા તૈલે ઉન્નતિ ગર્નેછસ ર સફળતા પાઉનેછસ હમીલે અહીલે હેર્ન લાગેકો વિષય ચાહિ કે ભને હમીલે યુવા જીવનમાં હમી વિશ્વાસી જીવનમાં હમીલે યદિ આજસમ્મ યો બાની બસાલે છૈન ભને ચાહિ એવટા અસલ બાની બસાલ્નૈ પડ્છ ભન્ને કુરામાં યો ચાહિ કે હો ભને દિનહુ બાઇબલ અધ્યયન ગર્ને બાની હરેક દિન બાઇબલ અધ્યયન ગર્ને કે તપાઈંકો બાની છ હરેક દિન બાઇબલ પઢ્ને તપાઈંકો બાની છ હપ્તામાં સાત દિન હશન અને સાતે દિન મહિનામાં તીસ એકતીસ દિન હશન અને તીસ એકતીસે દિન વર્ષમાં તીનસે પૈસઠી દિન હશન તીનસે પૈસઠી દિન નહીં જસલે ચાહી આજ પઢશ અને ભોલી પણ પઢશ અને એક દિન આજ અલી ભ્યાનલા છોડે અને ત્યાં ચાહી અર્કો પઢ પડશે ઉસકો હપ્તામાં ચાહે એક દિન છૂટે અર્કો હપ્તા દુઈ દિન છૂટે ગર્દે ગર્દે જાંદા તો થુપ્રે છૂટશે ઉસકો હઈ અને ખાસ અને ત્યાં તેતિ ઉન્નતિ હુદૈન ઉસકો તેવો પ્રકારને ખાના ખાનુ ભયો ભને તપાઈલાઈ સ્વાસ્થ્યલાઈ રામ્રો હુદૈન અને આત્મિક ભોજન તેસ્તો પ્રકારને ખાએર ચાહી હમી આત્મિક રૂપમાં બલિયો હુદૈન તેસેલે યહાં કે હેર્ન લાગેછ ભને આજકો વિષય ચાહી દૈનિક બાઇબલ અધ્યયન દૈનિક હરેક દિન અને યોશુ એકો આઠમાં ચાહી હમીલે પઢ્યો પ્રભુલે આજ્ઞા ગર્નુભએકો કુરા વ્યવસ્થાકો યો પુસ્તક ભનેકો છ એઉટા કિતાબ હમીલાઈ દિનુભએછ પરમેશ્વરલે અને યો પુસ્તક તેરો ઓઠબાટ નહટોસ તર ત્યાંમાંથી તૈલે દિનરાત ધ્યાન ગર્નુ ભન્નુભએકો છ અને યાદ ગર્નુભયો યહાં ભનેકો છ ત્યાંમાંથી તૈલે કહીલે કહીલે ધ્યાન ગર્નુ રે દિનરાત ભનેકો છ ભનેપછિ યો ચાહિ યતિ મહત્વપૂર્ણ કુરા હો વિશ્વાસીકો લાગિ કિનભને ત્યસો ગરેન ભને ઉસલે ચાહિ પ્રભુકો ઈચ્છા જાન્ન ઉ સક્દૈન વાસ્તવમાં યહાં લેખેકો છ અને ત્યસમાં લેખિયા સબૈ કુરા હોશિયારી સાથ પાલન ગર્ન ઉસલાઈ દિનહુ નૈ પરમેશ્વરકો વચનહરુકો ખાંચો છ અને પ્રતિજ્ઞા દિએકો છ ર તેરા સબૈ માર્ગહરુમાં તૈલે ઉન્નતિ ગર્નેછસ ર સફળતા પાઉનેછસ જસલે સફળતાકો લાગિ ચાહિ પ્રતિજ્ઞા નૈ દિનુભએકો છ પરમેશ્વરલે અરુ થુપ્રી કુરાહરુ તપાઈલે ગર્ન સક્નુહુન્છ જસમાં ચાહિ તપાઈલાઈ પરમેશ્વરલે પ્રતિજ્ઞા દિનુભએકો છૈન જસ્તો કિ કે પરમેશ્વરલે ભન્નુભએકો છ યસ્તો દિનહુ ખાના ખાઓ ર તિમી કહિલે રોગી હુને છૈન ત્યસ્તો ભનેછ દિનહુ ખાના ખાએ પણ રોગી હુન્છ સ્વાસ્થ્યકો ત્યસ્તો પ્રતિજ્ઞા છૈન યો સંસારમાં અથવા યસ્તો ભનેર છ તિમી એકદમ પરિશ્રમ ગર અને તિમી એકદમ ધની હુનેછ ભને છ પરિશ્રમ ગરેર હમી યતિકૈ હુન પણ સક્છ તર કેકો ચાહિ પ્રતિજ્ઞા દિએછ ભને યદિ પરમેશ્વરકો વચનમાં હમીલે યસ્તો પ્રકારલે ધ્યાન દિયો દેશમાં લેખિકા કુરાહરુ સબૈ પાલન ગર્ન હોશિયારી સાથ હમીલે અગાડિ બઢ્યો ભને હમ્રો સબૈ માર્ગહરુમાં હમ્રો જીવનમાં હમ્રો હિડાઈમાં હમ્રો જીવન ચાહિ સફળ હુનેછ અને પરમેશ્વરકો હિસાબ કિતાબકો સફળતાકો કુરા ગરેકા ધેરે ઠામાં છે યો અર્કો ઠામાં ભજન સંગ્રહ એક અને યહાં પઢું પઢ ભજન સંગ્રહ એકો એકદેખિ તીન ધન્ય હો ત્યો માનિસ ત્યો જો ભક્તિહીનહરુકો સલ્લાહમાં હિડ્દૈન ન પાપીહરુકો બાટોમાં ઉભિદેછ ન ત ગિલ્લા ગર્નેહરુકો આસનમાં બસ્દછ તર ઉસકો આનંદ પરમપ્રભુકો વ્યવસ્થામાં હુદછ ર ઉહાંકૈ વ્યવસ્થામાં उसले के गर्छ, दिन रात मनन गर्छ। तब अब प्रतिज्ञा, ऊ पानीका नदीहरूको किनारमा रोपिएको रुख झैं हुनेछ, जसले आफ्नो ऋतुमा आफ्नो फल फलाउँदछ, उसको पात पनि ओइलिने छैन, अनि उसले जे गर्दछ त्यो सफल हुनेछ। यहाँ फेरि उसको जीवन सफल हुनेछ भनेको छ, परमेश्वरको दृष्टिकोणमा। फेरि उहाँको योजना हामीले पाउँछौँ, उहाँको इच्छा हाम्रो जीवनमा पुरा हुन्छ, त्यो नै हो सफलता। है, परमेश्वरले हामीलाई जुन उद्देश्यले बचाउनु भयो, यो संसारमा राख्नुभयो, त्यो कुरा पुरा हुनु नै खास सफलता। अनि उहाँको इच्छा नै थाहा छैन, अनि हामी चाहिँ होइन आफ्नो योजना बनायो अनि त्यसमा सफल भयो अरे, त्यो सफलता होइन। हुन त संसारमा चाहिँ हामीले निकै मानिसको ताली पनि पाउला है, तर परमेश्वरको सामु एक दिन उभिँदाखेरि चाहिँ उहाँले चाहिँ भन्नुहुन्छ, सबै काठ घाँस र पराल मात्र छ तिम्रो, प्यारो छोरा छोरी तिमीले मौका सबै उडायो, च्यापसी हामीले पाउँदैन, त्यसलाई त सफलता भन्दैन। परमेश्वर योजना तपाईँको लागि के हो, कहाँबाट थाहा पाउने? यो पुस्तकमा दिन रात मनन गर्नुभयो भने चाहिँ थाहा पाउनुहुन्छ, कहिले पढ्ने कहिले नपढ्ने, आज चाहिँ पढौँ होला अर्को ठाउँमा। भजन सङ्ग्रह 119, भजन सङ्ग्रह 119 को 9 पदमा, जवान मानिसले आफ्नो चाल के गरेर शुद्ध राख्न सक्छ? सफलता भनेको यो, जब तपाईँको चाल चाहिँ परमेश्वरलाई मन पर्दछ, शुद्ध छ तपाईँको, तपाईँ साँच्चै विश्वासी हुनुहुन्छ, तपाईँ भन्नुहुन्छ, त्यसो भए तपाईँ विजय पाउँदै हुनुहुन्छ तपाईँको पुरानो बानीहरूमाथि, खाने पानी के अरे खाने पानी रे खाने बानी पिउने बानीदेखि लिएर होइन, अनि बोल्ने बानी, अनि हेर्ने बानी, अनि जाने बानी, अनि सुन्ने बानी, अनि गफ गर्ने बानी, यी सबमाथि जो यदि पापपूर्ण हुन् भने, खोक्रा हुन् भने, व्यर्थका हुन् भने, त्यो त अशुद्ध कुरा हो। जवान मानिसले आफ्नो चाल के गरेर शुद्ध राख्न सक्छ? तपाईँको वचन अनुसार त्यसमा के दिएर नै हो, ध्यान दिएर नै हो। अनि कति ध्यान दिनुपर्छ अरे, योशु 1:8 वचन छ अरे, दिन रात। त्यसैले 105 पदमा पनि पढ्नेछ, वचन छ 119:105, तपाईँको वचन मेरा पाउहरूका निम्ति बत्ती र मेरो बाटोका निम्ति ज्योति हो। वचन बिना तपाईँ यो जीवनको मार्गमा सफल हुन सक्नुहुन्न, तपाईँ धेरै ठक्कर खानुहुन्छ, धेरै अन्डर खानुहुनेछ निश्चित। तर परमेश्वरको वचनमा ध्यान मात्र दिनुहोस् त, दिन रात तपाईँको पाउहरू सुरक्षित हुन्छन्, तपाईँको बाटोको निम्ति यो उज्यालो हुन्छ, तपाईँ अलमलमा निराशमा कम झन्झन कम हुँदै जान्छ है, किनभने तपाईँ सिक्दै हुनुहुन्छ। प्रभु यीशुले अचम्मको प्रतिज्ञा दिनुभएको छ, युहन्ना 8:1 बताउनुहोस्, युहन्ना 8:31-32, यहाँ लेखेको छ, तब यीशुले आफूलाई विश्वास गर्ने ती यहुदीहरूलाई भन्नुभयो, तिमीहरू मेरो वचनमा लागिरह्यो भने तिमीहरू साँच्चै मेरा चेला हो, 32 पद, अनि तिमीहरूले सत्यलाई जान्नेछ र सत्यले तिमीहरूलाई स्वतन्त्र गराउनेछ। उहाँको वचनमा दिन रात मनन गर, दिन रात मनन गर्नु खोलाको छेउमा रोपिएको बोट जस्तै हुनेछ, सफल हुनेछ, बाटोको लागि बत्ती उज्यालो, तिम्रो चाल शुद्ध हुनेछ, तिमी सफल हुनेछ। मेरो वचनमा लागिरह, तिमीले चाहिँ सत्यलाई जान्नेछ अनि तिमी स्वतन्त्र भएर जिउनेछ, तिमी चाहिँ एकदम दगुर्न सक्नेछ। अनेक चिन्तले अल्झेको बानिएको त्यसरी होइन, है, स्वतन्त्रपूर्वक प्रभुको इच्छामा सफल है। प्रेरित 20:1 पनि हेरौँ, अनि 32 पदमा यहाँ पनि हामीलाई परमेश्वरको वचनले हाम्रो लागि के गरिदिन्छ त, म किन दिन रात परमेश्वरको वचनमा ध्यान दिने, म दिनहुँ किन बाइबल पढ्ने अध्ययन गर्ने बानी बसाउने, यसो कहिले काहीँ पढे भएन, प्रेरित 20:32 लेखेको छ। अनि अब भाइहरू हो, म तपाईँहरूलाई परमेश्वर र उहाँको अनुग्रहको वचनको जिम्मामा सुम्पिदिन्छु, परमेश्वरको जिम्मामा सुम्पिदिन्छु। पावलले भन्छन् म त जाँदैछु अब, तर म तपाईँहरूलाई चाहिँ परमेश्वरको जिम्मा मात्र होइन उहाँको वचनको जिम्मामा पनि सुम्पिदिन्छु। परमेश्वरको वचनले तपाईँलाई राम्रो जिम्मा लिन सक्छ, तपाईँ परमेश्वरको वचन, अनि यो चाहिँ अनुग्रहको वचन हो, यो कठोर वचन होइन, यो निर्दयी वचन होइन, परमेश्वरको प्रेमको पत्र हो। अनि त्यो परमेश्वरको अनुग्रहको वचनको जिम्मामा सुम्पिदिन्छु भनेछ। जसले के गर्न सक्छ यो वचनले, जसले तपाईँहरूलाई बढाउनै लैजान, तपाईँ बढ्न चाहनुहुन्छ, तपाईँ परमेश्वरको दृष्टिकोणमा बढ्न चाहनुहुन्छ भने परमेश्वरको वचनले हो। अरू तरिकाले मान्छेहरू बढ्छन्, उनीहरूलाई बढ्न दिनुहोस्, उनीहरूलाई हेर्दै ओहो ऊ जस्तै म पनि होइन, त्यो तरिकाले बढ्न पायो थियो, अब त्यो तरिका चाहिँ परमेश्वरको तरिका होइन भने त्यसको डाहा नगर्नुहोस् प्रिय है। बरु तपाईँ चाहिँ परमेश्वरको वचनले बढाउने कुरा, आत्मिक वृद्धि, बुद्धिमा, समझमा, हाम्रो भित्री मानिसमा चाहिँ हाम्रो सोचाइ झन झन ख्रिस्टको जस्तै जति हुन्छ नि त्यति नै हामी चाहिँ परमेश्वरको सामु उहाँको योग्य चाललाई हिँड्न सक्छौँ। तपाईँहरूलाई बढाउँदै लैजान सक्छ, अरू के गर्न सक्छ। यहाँ चाहिँ यस्तो पनि भनेको छ, र सबै पवित्र पारिएकाहरूको बिचमा तपाईँहरूलाई पैतृक सम्पत्ति दिलाउन सक्छ, तपाईँलाई स्वर्गमा तपाईँले कल्पनै नगरेको इनामहरू तपाईँलाई दिलाउन सक्छ। जानुहुन्न त्यो स्वर्गमा परमेश्वरले चाहिँ हामीलाई कहिले नओइलिने मुकुट, कहिले पनि खिया नलाग्ने सम्पत्ति उहाँले दिनुहुन्छ, यदि तपाईँले स्वर्गको लागि नै तपाईँ जिउनुहुन्छ भने। यो परमेश्वरको वचनले चाहिँ हामीलाई आउने युगको लागि चाहिँ हामीलाई धनी बनाउन पनि सक्छ। हिब्रू चारमा अर्को एउटा पनि हेरौँ, हिब्रू चारको बाह्र, परमेश्वरको वचनको बारेमा यस्तो बताएको छ, बाह्र पद, किनकि परमेश्वरको वचन जिउँदो प्रभावशाली र द्विधारे कुनै द्विधारे तरवार भन्दा पनि लाग्ने हुन्छ, जसले प्राण र आत्मालाई जोड्ने जोड्ने र मासीलाई पनि अलग अलग पार्ने गरी छेड्छ, र हृदयका विचार र मनसायहरू खुट्याउने हुन्छ। परमेश्वरको वचन यति लाभदायक छन् प्रिय भाइ बहिनीहरू, तपाईँको हृदयको यहाँको गोलमाललाई ठिक पार्न सक्छ। जुन बेला तपाईँको हृदय गोलमाल छ नि, वचन पढ्नुहोस्, यसले चाहिँ अपरेसन गर्न थाल्छ, दुईधारे तरवार भन्दा पनि लाग्नेछ, यसले चाहिँ भित्री विचारहरूलाई चाहिँ यसले खुट्याउन सक्छ, छेड्न सक्छ, तपाईँलाई चाहिँ ठिक सोचाइमा ल्याउन, यो गलत सोचाइ, यो शारीरिक सोचाइ हो यो भनेर चाहिँ हामीलाई पश्चातापमा डोर्याउने यो वचन त मलाई एकदम चाहिन्छ, मलाई एकदम चाहिन्छ, दिनहुँ चाहिन्छ। तपाईँलाई नचाहिएको कुन दिन छ है, दिनहुँ चाहिन्छ। बुझ्नुहुन्छ, परमेश्वर वचनले हामीलाई धेरै लाभ दिन्छ है। क्रिस्चियन जीवनमा त्यसैले ईश्वरीय बानीहरू बसाल्नु ज्यादै महत्त्वपूर्ण कुरा। कस्तो भने हामी बनोटले नै, हामी यस्ता प्राणी हौ, बानीमा जिउने प्राणी। मेरो पहिला त्यति चिया खाने बानी थिएन, बिहा भएपछि मेरो श्रीमतीलाई चाहिँ अलिक चिया खान मन लाग्दो रहेछ, अनि बिस्तारै मलाई पनि खान मन लाग्यो, अहिले एकदम मनपर्छ मलाई। विश्वासी भएपछि चाहिँ हामीले अब स्वर्गीय ईश्वरीय आत्मिक बानीहरू बसाल्नुपर्छ, बसाल्यो भने चाहिँ हामीलाई त्यो चाहिँ एकदम आफसे आफ जस्तै हुन्छ। त्यो अब उठ्ने बित्तिकै के गर्ने बानी छ नि तपाईँको। अनि त्यस्तै तपाईँ चाहिँ क्रिस्चियन जीवनमा पनि तपाईँको हरेक दिन बाइबल पढ्ने बानी, प्रभु यीशुको पनि बानीहरू थियो, तपाईँलाई थाहा छ है, जस्तो कि उहाँको एउटा यस्तो बानी लुका 4:16 हेर्नु त, अनि उहाँ नासरतमा आउनुभयो जहाँ उहाँ हुर्काइनु भएको थियो, अनि विश्राम दिनमा उहाँ आफ्नो के अनुसार रीति अनुसार सभाघरभित्र पस्नुभयो र पढ्नलाई उभिनु भयो। आफ्नो रीति अनुसार अर्थात् उहाँको आदत अनुसार भनेको यो, उहाँको आफ्नो बानी अनुसार उहाँ चाहिँ भनौँ न मण्डली सभा जानुभयो भने अनि त्यहाँ यहुदीहरू चाहिँ सभा गर्नु, अनि उहाँको अरू पनि थियो हामीले पढ्दै भने चाहिँ उहाँ एक्लै पितासँग समय बिताउने बानी थियो, अनि उहाँ प्रायः जसो कोही नउठेकै बेलामा बिहान उहाँ कता हिँडिसक्नु भएको थियो र एकान्त ठाउँमा जानुहुन्थ्यो प्रार्थना गर्नुहुन्थ्यो, कहिलेकाहीँ विशेष त्यस्तै परिस्थिति पर्ने भने रातभरि पनि उहाँको आदत थियो। अब त्यसरी नै विश्वासीको पनि मण्डली सभामा जाने बानी नै हुनुपर्छ। साथै आज अध्ययन गर्न लागेको विषय चाहिँ दिनहुँ बाइबल अध्ययन गर्ने बानी पनि बसाल्नुपर्छ। परमेश्वरको वचनमा विश्वासीलाई पवित्र पार्ने सामर्थ्य छ, यो वचनमा छ। पवित्र शास्त्र भने चाहिँ पवित्र शास्त्रको सङ्गत गर्नुहोस् त, अनि यस पवित्र शास्त्रले तपाईँलाई ख्रीष्टमा बढाउँदै लैजाने सामर्थ्य छ। पहिलो पत्रस दुईको दुई पद, नयाँ जन्मेका बालकहरू झैँ, भनेको चाहिँ नयाँ गरी चाहिँ जन्मेको हुनुपर्छ तपाईँ, नयाँ जन्मेका बालकहरू झैँ वचनको विशुद्ध दूधको तीर्षणा गराई र यसद्वारा तिमीहरू बढ्दै जाओ, तपाईँलाई बढाउँछ। अनि अरू के गर्छ, यसले तपाईँलाई चाहिँ एकदम निश्चयता दिन्छ तपाईँको जीवनमा हिँड्नलाई, आफ्नो विश्वासमा, भविष्यको बारेमा। अनि विभिन्न समस्याहरू आइपर्दाखेरि है अनि तपाईँलाई ज्ञानमा बढाउँछ, यसले तपाईँलाई आत्मिक बल दिन्छ, तपाईँको विश्वास बढ्छ, विश्वास परमेश्वरको वचनबाट आउँछ भने चाहिँ तपाईँलाई बुद्धि दिन्छ। हितोपदेश माइनस एक अध्याय, हितोपदेश एक अध्याय हितोपदेश एक र दुई पद, हितोपदेश एकको दुई, यिनीहरूद्वारा मानिसले बुद्धि र शिक्षा जानन्, समाजका वचनहरू बुझुन्, बुद्धि न्यायपरायणता र न्याय साथै निष्पक्षताको शिक्षा पाउन्। चारपद, यिनीहरूले सिधा सादाहरूलाई बाठोपन, जवान मानिसलाई ज्ञान र विवेक दिदछन्। देख्नु है, यो सुरुमै हितोपदेश पढ्दाखेरि त हामीलाई एकदम आकर्षण गर्न खोजिरहेछ परमेश्वरले यो असल कुरातिर। पाँच पद, बुद्धि मानिसले ध्यानसित सुन्नेछ र के बढाउनेछ, एकको पाँचमा ज्ञान बढाउनेछ, ठिक। समझदार मानिसले बुद्धिले भरिएका सल्लाहहरू पाउनेछ इत्यादि। कृष्णमा बढ्न र उहाँको सिद्ध इच्छालाई आफ्नो बनाउन सक्न छ नि, तपाईँलाई वचन नभई हुँदैन। परमेश्वरको सिद्ध इच्छा छ तर त्यसलाई चाहिँ तपाईँले आफ्नो बनाउनुपर्छ। त्यो महत्त्वपूर्ण कुरा सोच्नुहोस्, त्यसलाई परमेश्वरको सिद्ध इच्छा प्राप्त गर्न तपाईँले चाहनुपर्छ, अनि सिद्ध इच्छा प्राप्त गर्न परमेश्वरको वचन बिना सकिन्न। अनि एउटा विश्वासी उसको मनको नयाँ हुवाईद्वारा बदली हुँदै जानुपर्छ भनेको छ रोमी बाह्रको दुईमा। अनि त्यो कसरी हुन्छ त, त्यहाँ एकचोटि हेरौँ त, रोमी बाह्रको दुई, रोमी बाह्रको दुई, अनि यस संसारसित एक नासे नहौ तर परमेश्वरको असल ग्रहण योग्य र सिद्ध इच्छा के रहेछ है सो जाँचेर थाहा पाउनलाई, भनेको परमेश्वर इच्छा तपाईँ आफ्नो बनाउन चाहनुहुन्छ है, भने तपाईँले के हुन आवश्यक छ, आफ्नो मनको नयाँ हुवाईद्वारा तिमीहरू बदली हुँदै जाऊ। अब कसरी हामी बदली हुँदै जान्छौँ त है, पवित्र आत्माले हाम्रो जीवनमा परमेश्वरको वचनद्वारा काम गर्न मौका पाउनुपर्छ। पवित्र आत्माले उहाँको पवित्र वचनद्वारा उहाँको सामर्थ्यले हामीभित्र जब काम गर्न पाउनुहुन्छ तब हामी बदलिँदै जान्छौँ। त्यसैले अब केही सल्लाहहरू तपाईँलाई चाहिँ प्रस्तुत गर्न चाहन्छु। दिनहुँ बाइबल पठनको लागि चाहिँ यहाँ केही सल्लाहहरू छन्। नम्बर एक है, नम्बर एक चाहिँ के गर्नुपर्छ, यो सबभन्दा नम्बर एकमा राखिएको छ, त्यो चाहिँ के भने एउटा समय तपाईँले निर्धारण गर्नुपर्छ। हरेक दिनको एउटा निश्चित समयमा बाइबल दिनहुँ पढ्नलाई बानी बसाल्नु भएन भने तपाईँले सायद आकल झुकलमा मात्र पढ्नुहुन्छ। अनि त्यसैले विचार गर्नुहोस्, तपाईँको आफ्नो होइन पढाइ काम विभिन्न परिस्थिति छ, त्यसअनुसार तपाईँलाई सबभन्दा सुहाउने समय चाहिँ कुन बेला हुन्छ निर्धारण गर्नुहोस्। बानी बसाल्ने त त्यसरी हो, सुरु हुन्छ एउटा समय निकाल्नुहोस्। मान्छेले भन्छ नि समय छ, अनि समय त निकाल्नुपर्छ भन्छ, हो महत्त्वपूर्ण कुराको लागि समय निकाल्नुपर्छ, समय चाहिँ छैन, एकदम फुर्सद छैन, त एकदम अहिले त एकदम छापाछाप छ, कहाँ सक्नु होइन, तपाईँले खानालाई समय निकाल्नै हुन्छ, दाँत माझ्नलाई समय निकालेकै हुन्छ, तपाईँले अनेक कुराको लागि समय निकाल्नुहुन्छ। अनि सबभन्दा तपाईँलाई सफलता दिने, स्वर्गमा तपाईँलाई स्वर्गीय सम्पत्ति दिने, तपाईँलाई उज्यालो दिने, निश्चयता दिने, बल दिने, बुद्धि दिने, ओहो यो त पैसाले पाइँदैन प्रियहरू, यस्तो कुराहरू पश्चातापमा डोर्याउने, जब गलत भएको छ आफ्नै बल दिने निश्चय, यो सबै दिने कुरालाई चाहिँ समय नबनाउन त्यो त मूर्ख भन्छ, मूर्ख नै हाम्रो पदमा आउँदैछ होइन, यसै कारण मूर्ख नहो आउँछ पछि ल। त्यसैले आफ्नो परिस्थिति अनुसार चाहिँ अब कुन बेला समय सुहाउँदो हुन्छ त्यो निकाल्नुहोस् तपाईँले, सायद तपाईँले चाहिँ प्रार्थना गर्नुहोस् कुन समय सबभन्दा राम्रो हुन्छ होला है, तपाईँ गम्भीर हुने भने त्यसरी जानुपर्छ परमेश्वर ठिक छ, तर म यो यस्तो महत्त्वपूर्ण कुरा अरू चिजलाई बरु पन्साएर भए पनि कटौती गरेर भए पनि होइन, बरु योलाई चाहिँ म समय दिनै पर्ने रहेछ। साधारणतया अब म आफैलाई चाहिँ होइन बिहानको समय चाहिँ सबभन्दा उत्तम लाग्छ मलाई चाहिँ, त्यो मेरो व्यक्तिगत हो, किनभने त्यो बेला चाहिँ मेरो मन चाहिँ होइन अरू थुप्रो अरू कुरा काम कुराले भरिन पाएको पनि हुँदैन। तर तपाईँको लागि अरूको समय राम्रो पनि हुनसक्छ है, त्यो चाहिँ तपाईँ र प्रभु बीचको कुरा हो है। महत्त्वपूर्ण चाहिँ कुरा यो हो कि हरेक दिन चाहिँ हुनुपर्छ त्यो समय निकाल्नु चाहिँ, हो कोही कोहीले 12 बजे खाना खान्छन्, कोही ओखर बजारमा त 8 बजे खाइसके हुन्छन्, ठिकै छ है, किनभने काम परिस्थिति त्यस्तै छ, किडनीतिर 11 बजेतिर खान्छ, टेस्टिङतिर कति कति बजे खान्छन् होइन। म पहिला काम आउँदाखेरि 12:30 बजे खाइन्थ्यो हामी चाहिँ, तर के भने महत्त्वपूर्ण कुरा चाहिँ के भन्थे, खाना चाहिँ खान्थ्यो। त्यसैले दिनहुँ बाइबल पढ्ने बानी चाहिँ बसाल्नै पर्छ प्रिय भाइ बहिनीहरू। यदि तपाईँले हरेक दिनबाट केही समय प्रभुसँग भेट्नलाई र उहाँको वचन अध्ययन गर्नलाई छुट्याउनु भयो भने तपाईँ बाइबलको ज्ञानमा बढ्न सक्नुहुन्छ अनि आफ्नो क्रिस्चियन जीवनमा तपाईँको प्रगति हुन्छ हो। तर महत्त्वपूर्ण के हो, तपाईँले यो बानी चाहिँ बसाल्नै पर्छ, यति महत्त्वपूर्ण कुरा हो, यसलाई मैले जोड दिएर साध्य पनि छैन, अनिवार्य हो एउटा समय निर्धारण गर्नुहोस् है। नम्बर दुई, अर्को एकदम महत्त्वपूर्ण कुरा के हो, समय त निर्धारण गर्नुभयो, अब एउटा ठाउँ पनि निर्धारण गर्नुहोस्, एउटा ठाउँ प्रभुलाई भेट्नु पनि ठाउँ चाहियो, भेटेसम्म है एउटा शान्त एकान्त ठाउँ हुनु आवश्यक छ। अब हो कहिलेकाहीँ त्यस्तै परिस्थितिले गर्दाखेरि चाहिँ अब कता जाने हुन्छ, सायद तपाईँको आफ्नो घरमा नै कतै हुनुहुन्छ, जस्तो कि अस्ति यात्रामा त्यस्तै परिरहेको थियो कहिलेको मलाई है, यता जाउँ तर सानो स्वरमा भए पनि रेडियो बजिरहेछ है, सानोले पनि डिस्टर्ब गर्दो रहेछ है, अब कतै जाउँ भन्यो भने अब शीतले फेरि बुढोबुढो हुन थाल्यो है, पहिला त शीत भए पनि जान्थेँ म, त्यसैले गर्दाखेरि चाहिँ त्यो बेग्लै कुरा, तर सामान्यतया जहिले पनि त्यस्तो त हुँदैन नि। अब अरू मान्छे होइन अब नियमित रूपले चाहिँ के गर्न मिल्दैन भने होइन भ्यार 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 रेडियो उता कराइरहेछन् होइन नै अनि दुई तिनजना चाहिँ उता उता गफ गरिरहेको छन् अनि तपाईँ चाहिँ यहाँ बाइबल पढेर होइन बस्न खोजिरहनु भएको छ है अब बाध्यताले कहिले काहीँ त्यो हुने एउटा कुरा तर दिनहुँ चाहिँ त्यस्तो ठाउँ चाहिँ नरोज्नुहोस् है होइन दिनहुँ त्यहाँ चिया पसलमा गएर ल चिया एउटा दिनुहोस् त भने गफ गरिरहेको छ उनीहरू रेडियो बजिरहेको छ टिभी घन्किरहेको छ होइन त्यहाँ चाहिँ तपाईँलाई खास त्यो फाइदाजनक देखिँदैन है नियमित रूपमा क्या अनि भन्ने हो भने त्यति प्रभुलाई आदर गरेको पनि होइन होइन तपाईँले चाहिँ घरमा बोलाउनु भयो अरे फलानालाई पाहुनालाई बोलाउनु भयो अरे एकजनालाई अनि ओहो आउनु भयो भने अनि त्यसपछि तुरन्त उसलाई छोडेर चाहिँ अर्कोसँग गफ गर्न थाल्नु भने कस्तो लाग्छ ल है पुरै ध्यान दिनु पऱ्यो नि आउनलाई अनि तपाईँ प्रभुसँग भेट्नलाई समय तोक्नु भएको छ र ठाउँ पनि निर्धारण गर्नुभएको छ भने तपाईँले उहाँलाई आदर साथ दिनुपर्छ यो चाहिँ परमेश्वर सिद्धको समय हो अनि विश्वासीहरूले चाहिँ संसारभरि चाहिँ प्राय एउटा शब्द अथवा यसरी भन्ने चलन छ त्यो चाहिँ विश्वासीको चुपचापको समय हो भनिन्छ क्वाइट टाइम चुपचापको समय शान्त हुनु पऱ्यो त्यसरी बाइबल त परमेश्वरको वचन हो बाइबल परमेश्वरले बोल्नुहुन्छ हामीसित अनि उहाँ हामीसित कुरा गर्न खोज्दाखेरि चाहिँ हामी चाहिँ होइन अरूहरूको कुराहरूले पनि हामी ध्यान यत्रतत्र हुनु चाहिँ उहाँलाई आदर हुँदैन यो भयो दुईवटा कुरा है समय निर्धारित गर्नुहोस् निर्धारण गर्नुहोस् ठाउँ पनि निर्धारण गर्नुहोस् अनि अर्को कुरा चाहिँ साथमा एउटा नोट कपी र कलम पनि होस् तपाईँसँग साथमा एउटा लेख्ने त्यो लेख्ने सामग्रीहरू किन त किनभने तपाईँ के विश्वास गर्दै हुनुहुन्छ प्रभुले मलाई केही न केही सिकाउन चाहन्छ अब प्रभुले नै सिकाएको कुरा नलेख्ने त किन बिर्सिन सक्छ नि त हामी त सजिलै बिर्सन प्रभुले सिकायो हो कहिले पनि बिर्सिँदैन भन्ने हुँदैन रहेछ बिर्सिँदो रहेछ अनि कतिचोटि मैले चाहिँ पुरानो डायरी पल्टाएर अनि पढ्छु नि ओहो है आफै अनि त पढाइ पढाइ हुन्छ त्यसपछि के सिकाउनु भएको रहेछ मलाई अनि आशिषपूर्ण छ त्यसैले के गर्नु छ भने प्रभुले तपाईँलाई सिकाउनु भएको कुराहरू चाहिँ लेखेर राख्नु पनि एउटा महत्त्वपूर्ण कुरा हो सम्झन चाहने चिज त लेखेर राख्नुहुन्छ नि अनि प्रभुले नै सिकाउनु भएको कुराहरू लेख्नुहोस् अनि केही व्यवस्थित ढङ्गले गर्न पनि अझ राम्रो हुन्थ्यो होला त्यो चाहिँ के भने तपाईँसँग नोट कपी छ भने पान्दस पान्ना चाहिँ एउटा विषयको लागि छुट्याउनुहोस् फेरि अर्को केही पान्ना अर्को विषय अथवा पान्ना पान्नामा चाहिँ एउटा शीर्षक राख्नुभयो भने हुन्छ अनि एउटा एक पान्नाले पनि नपुग्लापछि जस्तो कि मुक्ति सम्बन्धी कुनै पनि पद भेटे कि त्यसमा चढाइहाल्ने पढ्दै जाने मुक्ति सम्बन्धी यो पनि रहेछ मुक्ति ए यो पनि रहेछ अनि त्यो भयो भने चाहिँ के हुन्छ तपाईँले केही खोजिरहे जस्तो पनि हुन्छ कि तपाईँको विभिन्न विभागहरू छ मुक्तिको विभागमा यो पद जान्छ पापको शाखामा यो जान्छ सान्त्वनाको खण्ड चाहिँ यहाँ जान्छ है तपाईँको अनि तपाईँको त आफ्नै अध्ययन पुस्तक बन्छ है अनि सायद अरूलाई पनि काम लागेपछि है वास्तव मान्छेहरूले किताब लेख्ने त्यसरी नै हो उनीहरूले चाहिँ आफ्नै अध्ययन चाहिँ गर्दै गर्दै गरे पछि भएपछि उनीहरूले अलिकति त्यसलाई मिलाउँछन् अनि छाप्छन् है आफैले नै स्वाद लिएको कुरा त्यसरी उनीहरूले अरूलाई बाँड्छन् अनि ख्रिस्ट येशु परमेश्वर नै हुनुहुन्छ अब मैले तपाईँलाई सोधेँ ल मलाई भन्नुहोस् त येशु ख्रिस्ट परमेश्वर नै हुनुहुन्छ भनेर मैले प्रमाणित गर्नु पऱ्यो यहाँ युवाका साक्षी एउटा झुटो शिक्षा आउनु भएको छ अनि उहाँलाई चाहिँ यस्तो गलत शिक्षा सिकाएको रहेछ येशु ख्रिस्त परमेश्वर होइन रे परमेश्वरबाट सृजिएको अथवा परमेश्वरभन्दा साना होइन स्वर्गदूत जस्तो मात्रै होइन उहाँ परमेश्वरकै बराबरी उहाँ ख्रिस्ट येशु चाहिँ परमेश्वर नै हुनुहुन्छ भनेर कुन कुन पद देखाउँ अब यदि तपाईँले त्यस्तो अध्ययन गर्नुभएको भए तपाईँलाई त याद पनि हुन्छ किन लेखेपछि अनि विवाह त्यसो वर्गीकरण गरेपछि सम्झना नै बस्छ तपाईँले भन्छ हो ती त दुई रोमी नौ यौना एक जान थाल्नुहुन्छ तपाईँले है तर अब तपाईँले त्यो गर्नुभएको छ भने चाहिँ हेरौँ है हेरौँ है हुन थाल्छ त्यसैले अध्ययन गर्नुहोस् यो विषयहरूमा छुट्याउनुहोस् यस्तो महत्त्वपूर्ण विषयहरू त तपाईँले त एकदम जान्नुपर्छ अरू विषयमा जस्तो शैतानको बारेमा पनि तपाईँले चाहिँ लेख्दै जानुभयो भने त ओहो यति थुप्रो कुरा लेखेर छ मेरो विरोधी शैतानको बारेमा त है, अन्त कति कुराहरू सिक्न पाउनुहुन्छ शैतानको बारेमा, नरकको बारेमा पनि एउटा पन्ना है पदहरू राख्दै, स्वर्गदूतहरूको बारेमा अति नै चाखलाग्दो छ, त्यो पनि राख्दै जानुहोस् है। अनि अरू अन्य विषयहरूमा पनि तपाईँलाई जे जे रुचि लाग्यो तपाईँले होइन, अनि विशेष चाहिँ के नि तपाईँलाई कुनै चिज इन्ट्रेस्ट हुनु चाहिँ एकदम तपाईँको बाइबल अध्ययनलाई चाहिँ फाइदा दिन्छ। कुनै रुचि नै नभइकन पढ्ने पऱ्यो अझ, अब पढेन भने त फेरि मेरो विवेकले गर्छ अझ भन्दै अब पढ्यो होइन त्यो पनि होला, तर अब तर छ नि तपाईँलाई चासो भयो भने कुनै विषयमा है, प्रभु येशु कुनै पनि दिन आउनुहुन्छ भनेर चाहिँ धेरैचोटि सुने मैले, कहाँ लेखाएको छ त्यो, त्यो विषयमा म खोज्छु भनेर नयाँ नियमभरि चाहिँ अरू पनि खोज्दै हुनुहुन्छ, तर त्यो विषयमा पनि एउटा पन्नामा लेख्न थाल्नुभयो भने तपाईँको त्यो रुचिले नै गर्दा तपाईँलाई त्यो विषय एकदमै चाखलाग्दो लागेकोले नै तपाईँको अध्ययन चाहिँ एकदमै लाभदायक हुन्छ। बुझ्दै हुनुहुन्छ है, आफूलाई कुनै एकदम लाभ रुचि लाएर गरेको अध्ययन चाहिँ त्यसको आफ्नै विशेषता छ। अब त्यसरी ती शीर्षकहरू चाहिँ तपाईँले छुट्याउनु भयो, पन्ना पन्नामा शिरमा लेख्नु भएछ होइन, अनि पढ्दै जानुहुन्छ बाइबल, शीर्षकसँग मिल्ने पदहरू भेटाउँदै जानुहुन्छ, क्रमैसा त्यसलाई लेख्दै जानुहुन्छ, सूचित गर्दै जानुहुन्छ। अनि यदि बाइबललाई चाहिँ एकै सालमा तपाईँ होइन पटक पटक पढ्न सफल हुनुभयो भने चाहिँ यो झन् प्रभावकारी हुन्छ, बाइबल अलिक छिटो छिटो पनि पढ्नुपर्छ, अब त्यो विषय पनि आउँदैछ है। अब अर्को कुरा ल है, साथमा नोट कपी र कलम बुझियो होइन, अब अर्को कुरा बाइबलमै पनि चिन्ह लगाउन का लागि चाहिँ साथमा एउटा सिसा कलम हुनु चाहिँ राम्रो, डट पेन पेन भन्दा पनि बाइबलमै लेख्न चाहिँ सिसा कलम अझ राम्रो, अनि कुनै कुनै खालको उसले पनि होला, तर कस्तो छ भने मेरैमा पनि कतिपटक पेन्सिल साथमा नभएकोले अब लेखिहाल्नु पऱ्यो मैले, अनि मैले चाहिँ लेखेँ केले लेखेँ मसँग भएको डट पेनले, डट पेनले चाहिँ त्यति समस्या दिएको छैन, तर कहिलेकाहीँ चाहिँ अब नलेखी भएन मलाई लेखिहालेँ बुज अर्कोतिर चाहिँ भिजेर आएँ मसी है अलि डिस्टर्ब गर्दो रहेछ अर्को साइडमा होइन, यहाँ त्यस्तो भएको छ। त्यसैले सिसा कलमको प्रयोग गरे भने चाहिँ एक त गल्ती भएमा पनि त्यसलाई मेट्न सकियो होइन, त्यो गल्ती त्यहीँ बसिरह्यो भने त राम्रो भएन है, अनि अर्को चाहिँ मसी पनि अर्कोपट्टि भिजेर जाँदैन, अनि त्यो एक किसिमको पेन्सिल हुन्छ नि किटिक 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 गर्ने ताछ्नु नपर्ने पेन्सिल, त्यो भयो भने चाहिँ अझ राम्रो हुन्छ, किन किनभने ताछ्नु पऱ्यो नि तपाईँको समय जोगियो। अब अरू अब नोट कपीमा त एक खालको वर्गीकरण गरेर तपाईँले लेख्न सक्नुहुन्छ प्रभुले सिकाउनु भएको कुराहरू, तर बाइबलमा चाहिँ कस्तो कुराहरू लेख्ने त, यहाँ चाहिँ अब धेरै ठाउँ त हुँदैन लेख्नलाई है, मेरो हेर्नुभयो भने सानो अक्षरले झन् अहिले नै मलाई पढ्न गाह्रो हुन लागिसक्यो है, ले चाहिँ त्यहाँ किरमिर 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 गरेछु मैले है, अनि मैले चाहिँ के लेख्छु भने जस्तो कि म यहाँ रहेछु अहिले ल त्यही पल्टाउनुहोस् न, दोस्रो कोरिन्थी एक अध्यायमा है, एक अध्याय अनि आठ पदमा मैले यसरी यहाँ टिप्पणी गरेको छु, दोस्रो कोरिन्थी एकको आठमा हेर्नुहोस् त पावलले लेख्दैछन्, किनकि हे भाइहरू हो एसियामा हुँदा है, त्यो एसियामा हुँदा लेखेको छ नि, अब मलाई चाहिँ ठ्याक्कै यहीँ पद लेखेको छ प्रेरित उन्नाइसको तेइस, एसियामा हुँदा भन्ने घटना चाहिँ अब प्रेरित उन्नाइसको तेइस भन्ने चाहिँ मैले सानो अक्षरमा लेखेको छु, अब यो नलेखेको भए मैले सायद सम्झन गाह्रो हुन्छ होला, खै सत्र अध्याय त होइन अठार अध्याय पद खोज्नु पऱ्यो, तर यहीँ लेखेको छ प्रेरित उन्नाइसको तेइस पावलहरू एसियामा हुँदाको कुरा चाहिँ है, अनि त्यसैले के लेख्नु भने सान्दर्भिक पद लेख्ने बाइबलमा, अनि अर्को कुरा कस्तो कुराहरू लेख्ने, जस्तो कि यही दोस्रो कोरिन्थी एक अध्यायको नौ पदमा ल त्यहाँ हेरौँ है त्यहाँ लेखेको छ तर हामीले आफूमाथि होइन तर मरेकाहरूलाई बौराउनु हुने परमेश्वरमाथि भरोसा राख्नुपर्छ भनेर हामीले आफैमा मृत्युदण्डको आज्ञा पाइसकेका थियौँ। के भनेको मृत्युदण्डको आज्ञा पाइसकेका थियौँ। त्यसैले मैले चाहिँ यहाँ एउटा चिन्ह लगाएको छु अनि यसको परिभाषा लेखेको छु। मैले विभिन्न किताबहरू हेरेँ अनि यसको अर्थ चाहिँ के रहेछ भने मृत्युको फैसला पाइसकेका छौँ है। त्यो अर्थ रहेछ। अब आफूले बुझ्ने भाषामा केही लेख्नु परेन होइन। पछि आफूले हेर्दा चाहिँ यो त मैले पहिला अध्ययन गर्ने यसको अर्थ के होला भन्नु परेन त्यही छ है। अनि अरू के लेख्न सकिन्छ। त्यसैले एक चाहिँ सान्दर्भिक पदहरू लेख्ने होइन। अनि त्यो सान्दर्भिक पद कसरी जानिन्छ। कतिपटक त प्रचारमै आउँछ है। ल यो कुरा चाहिँ यहाँकोले स्पष्ट पार्छ भनेर तपाईँलाई पल्टन लगाउँछ प्रचारकले। ए अनि तपाईँले चाहिँ पेन्सिलले चाहिँ प्रचार गर्दै गर्दा नि सानो अक्षरले त्यहाँ लेख्न सक्नुहुन्छ अनि अर्को पाली त तपाईँसँगै हुन्छ। अनि अर्को चाहिँ शब्दको परिभाषा जस्तो कि यहाँ दण्डको आज्ञा भन्नेको परिभाषा। अनि कतिपटक होइन प्रचारमा मैले तपाईँलाई भन्छु यसको ग्रिक भाषामा अर्थ चाहिँ यो हो है भन्छ नि त्यो बेला चाहिँ लेखिहाल्नुहोस् तपाईँले होइन सानो पेन्सिल लिनुहोस् अनि लेख्नुहोस् है। अनि तपाईँले चाहिँ त्यो परिभाषा बुझ्नुहुन्छ। अनि कतिपटक चाहिँ कस्तोको के अरे नामको परिभाषाहरू जस्तो कि युहन्ना भन्ने नाम। युहन्नाको अर्थ के हो अब तपाईँले होइन थाहा नहोला तर सायद प्रचार गर्दै गर्दा कुनै बेला मैले भनेको होला होइन। युहन्ना चाहिँ हिब्रू शब्द अनुग्रह भन्ने शब्दबाट आएको अनि तपाईँले त्यहाँ लेखिरहनु भयो भने तपाईँसँग सधैँको लागि हुन्छ त्यहाँ। अनि अर्को पालि पढ्दा अनि त्यो हरेकचोटि पढ्दाखेरि चाहिँ बस्छ अनि यसरी शब्दको मानेहरू तपाईँलाई थाहा हुन्छ है। अनि वास्तवमा हरेक पटक यहाँ शब्दको मानेहरू बताइरहेको छ किन अर्थ बुझ्न चाहिँ शब्दको माने बुझ्नुपर्छ है। शब्दको परिभाषा सान्दर्भिक पदहरू अरू के अरू पनि छन् होइन। जस्तो कि प्रचार गर्दै जाँदा एउटा पदमा गइन्छ अनि यहाँ प्रचारकले भन्छ यो पदले चाहिँ हामीलाई तिनवटा कुरा सिकाउँदैछ। अब तपाईँलाई थाहा भइसक्यो अब एक आउँछ अनि दुई आउँछ अनि तिन आउँछ अनि पेन्सिलले चाहिँ एक दुई तिन त्यहाँ चाहिँ रूपरेखा नै लेख्न सक्नुहुन्छ तपाईँले है। अनि सर पढ्दा भन्दा त्यसको ए यो चाहिँ तिन भागमा विभाजित रहेछ है। जस्तो कि पल्टाउनुहोस् त एकचोटि यहुदाको बीस अध्यायमा यहुदाको पत्र अब यो के अरे यहुदा पत्रको बीस र एक्काइस पद सिकाउँदाखेरि चाहिँ मैले चाहिँ बताउने गर्छु है। यो पदमा यसो हेर्दा चारवटा आज्ञाहरू जस्तो छन् तर वास्तवमा एउटा मुख्य आज्ञा छ र तिनवटा यसका हाँगाहरू छन्। त्यो मुख्य आज्ञा पालन गर्न चाहिँ यो तिनवटा गर्दै यो मुख्य आज्ञा पालन गर्ने हो भन्छ। त्यसपछि तपाईँ त्यो तिनवटा के हो होइन तपाईँले त्यहाँ चाहिँ खास एक दुई र तिन मात्र लेखे हुन्छ अनि मुख्य आज्ञालाई अन्डरलाइन गरिन्छ। जस्तो कि बीस पदमा तर प्रियहरू तिमीहरूले चाहिँ आफ्नो अति पवित्र विश्वासमा आफ्नै उन्नति गर अथवा गर्दै अझ अक्षर छ नम्बर एक भनेपछि विश्वासले के गर्नुपर्नेछ आफ्नै उन्नति गर्दै जानुपर्ने रहेछ सत्यतामा विश्वासमा। नम्बर दुई पवित्र आत्मामा प्रार्थना गर त्यसैले पवित्र आत्मामा प्रार्थना गर्दै यो चाहिँ नम्बर दुई भयो। अनि एक्काइस पदमा चाहिँ यो तीन जस्तो देखिन्छ तर होइन यसलाई चाहिँ एकछिन छोडिराख्ने आफूलाई परमेश्वरको प्रेममा लगाइराख यो चाहिँ मुख्य आज्ञा हो र नम्बर तीन चाहिँ वास्तव कुन हो र अनन्त जीवनका निम्ति हाम्रा प्रभु येशु ख्रिस्टको कृपाको बाट हेर्दै रह। त्यसैले तपाईँले आफ्नो उन्नति गर्दै पवित्र आत्मामा प्रार्थना गर्दै दुई भए अनन्त जीवनको निम्ति प्रभु येशूको बाटो आगमनको बाटो हेर्दै के गर्नुपर्छ मुख्य आज्ञा चाहिँ आफूलाई एक्काइस पदमा परमेश्वरको प्रेममा लगाइराख्नुपर्छ। अब यो चाहिँ छ नि तपाईँ आफूले पढ्दा कहिले काहीँ यो नदेख्नु होला अनि शिक्षकको कामै यही हो, यो टुक्रा टाक्री बताइदिनु तपाईँलाई है, अनि तपाईँले चाहिँ टिप्पणी गर्नुभयो भने पछिसम्म तपाईँसँग हुन्छ, अनि तपाईँले अझ बुझ्न सक्नुहुन्छ यसको कुरो। त्यसैले छोटो टिप्पणीहरू, रूपरेखा इत्यादि बाइबलकोमै लेख्नुहोस् है। अनि यसो गर्दै जाँदा चाहिँ तपाईँले आफ्नो बाइबल नै एउटा अध्ययन गर्नलाई प्रशस्त होइन सामग्री भएको किताब बन्दै जान्छ। अब चिन्ह लगाउँदा चाहिँ केही सुझावहरू छन् यसमा है, लेख्न त लेख्ने, चिन्ह पनि लगाउने, एक दुई तिन होइन सान्दर्भिक पद्धति, तर के भने विचार पुर्याएर मात्र चिन्ह लगाउनु छ है बाइबलमा, किनभने होइन त्यो व्यक्ति जाँच्नुहोस् होइन, त्यो मान्छेले सिकायो भन्दैमा त्यो हो नै भनेर लेख्न नथाल्नुहोस् होइन, त्यो सायद गलत पनि हुनसक्छ, राम्ररी जाँच्नुहोस् होइन। अनि त्यसैले गर्दाखेरि विचार पुर्याउनुहोस् चिन्ह लगाउन अगाडि। दोस्रो कुरा, अझ टिप्पणीहरू लेख्नुभयो भने त्यो पनि विचार गर्नुहोस्, साँच्चै त्यही अर्थ हो त यो है, अनि तपाईँलाई पुष्टि भयो भने लेख्नुहोस् जाँच्नुहोस् भने। त्यसैले शब्द नामहरूको परिभाषा, सान्दर्भिक पदहरू होइन, शिक्षामूलक रूपरेखाहरू अनि अरू कुराहरू पनि हुनसक्छन् होइन, त्यो पदको छोटो टिप्पणी, त्यो खण्डको भाग भाग होइन, अघि भने जस्तै, अनि मुख्य विचार होइन, जस्तो कि तपाईँले चाहिँ हाम्रो कण्ठ गर्ने अध्यायमा चाहिँ एफसी पाँचको एक दुई त्यसमा चाहिँ र प्रेममा हिँड भनेछ, अनि त्यो वास्तवमा त्यो खण्डले त्यो प्रेममा हिँड भन्ने आज्ञाले त्यो अगाडि पछाडिको खण्डलाई नै समेटेको छ, अनि तपाईँले चाहिँ चिन्ह लगाउन सक्नुहुन्छ वास्तवमा यो त चार अध्यायदेखि जोडिँदै आएको विचार रहेछ है, किनभने प्रेमको उल्टोको कुरा चाहिँ अगाडि नै गरेको छ है, सबै तितोपना या छ क्रोध रिस कलह र निन्दा सबै बहिर्वार छ, त्यो चाहिँ सब प्रेममा हिँड भन्नु अगाडि चाहिँ त्यसो चाहिँ नगर, बरु क्षमा गर, कोमल मनका हो देव, त्यो चाहिँ त्यो सँगै जाने हो भनेर त्यो खण्डलाई चाहिँ चिन्ह लगाउन सक्नुहुन्छ। अनि मैले चाहिँ कतिपटक चिन्ह लगाउँदा चाहिँ एउटा ब्राकेट प्रयोग गर्छु है, अनि त्यो अब सबैलाई मन पर्ला नपर्ला है, तर त्यसले चाहिँ मलाई चाहिँ सहायता दिन्छ है, छेउमा चाहिँ एउटा धनुष जस्तो कि ब्राकेट लगाउँछु भने यो खण्ड चाहिँ सँगसँगै जाने हो, कहिलेकाहीँ चाहिँ अगाडिको अध्याय र पछाडिको अध्यायको पद सँगसँगै जान्छ, जस्तो कि एकचोटि हेर्नुहोस् मत्ती सत्र अध्यायमा जानुहोस् त, के याद गर्नुपर्छ भने बाइबलको यो अध्याय विभाजन चाहिँ पवित्र आत्माले दिनुभएको होइन, पवित्र आत्माले त शब्दहरू मात्रै दिनुभएन, पद पनि उहाँले विभाजन गर्नुभएन, अध्याय पनि विभाजन गर्नुभएन, सिङ्गो सिङ्गो पुस्तक चाहिँ दिनुभयो, अध्याय चाहिँ मान्छेले सजिलोको लागि अनि यो नम्बरहरू राखे त सब मान्छेले राखेको भेट्टाउन सजिलो होस् भनेर होइन, त्यसैले कहीँ कहीँ चाहिँ विभाजन गरेको मिलेको छैन है, जस्तो कि मत्ती सोह्रको एक अट्ठाइसमा चाहिँ यसरी अन्त हुन्छ सोह्र अध्याय, सोह्र अध्यायको अन्त यसरी छ, म तिमीहरूलाई साँचो भन्दछु यहाँ उपस्थित माफ गर्नुहोस् यहाँ उभिरहेकाहरूमध्ये कतिजना छन् जसले मानिसका पुत्रलाई आफ्नो राज्यमा आइरहेका नदुखे नदेखुन्जेल कुनै रीतिले मृत्युको स्वाद चाख्ने छैन, अनि त्यही अन्त भएको छ, तर वास्तवमा सत्र अध्यायको एक पद सँगसँगै जान्छ, अनि छ दिनपछि है यीशुले पत्रुस याकुब र उनका भाइ योहन्नालाई लिएर उनीहरूलाई एउटा अल्गो पहाडमाथि एकान्तमा लैजान भने पढ्दै गएपछि के देख्छ भने हो मानिसको पुत्रलाई आफ्नो राज्यमा त्यही तिनजनाले देख्दो रहेछ। त्यसैले यो तपाईँले ब्राकेटमा चाहिँ त्यो अट्ठाइस पदलाई चाहिँ सत्रको एकसँग जोडिदिए पनि हुन्छ, अरू ठाउँहरू पनि छन् भेटाउनुहुन्छ तपाईँले ध्यान साथ पढ्न थाल्नुभएपछि। एउटा मलाई ठुलो मद्दत मिलेको सुरुमै नयाँ क्रिस्चियन हुँदाखेरि चिन्ह लगाउने तरिका चाहिँ के हो भने रङ्गीन पेन्सिल कलर प्रयोग गरेर है, रङ्गीन पेन्सिल प्रयोग गरेर अनि पाँचवटा रङ प्रयोग गर्न मलाई एकजनाले सिकाउनु भएको थियो, अनि त्यो गर्दाखेरि चाहिँ एकदमै रमाइलो भयो, बाइबल अध्ययन सकलाग्दो पनि भयो, एकदम पढ्न पनि मलाई, अनि हरेक जहाँ गए पनि रबर ब्यान्डले चाहिँ मेरो पाँचवटा पेन्सिलको रङलाई चाहिँ मैले होइन मुठा पार्थेँ, बाइबल सँगै हुन्थ्यो होइन, अनि जहाँ पुग्यो जसो घरमा पाहुनासन भए पनि त्यो निक्लिन्थ्यो, त्यसपछि चाहिँ चिन्ह लगाउन थाल्थ्यो हरेक दिन। के भने जहाँ जहाँ पढ्दै जाँदाखेरि चाहिँ परमेश्वरको गुण भेट्यो भने पहेँलो सुनौलो रङ लगाइन्थे, जहाँ जहाँ परमेश्वरले आज्ञा दिनुहुन्छ है, जस्तो कि अघि भनेको थिएँ नि यसै कारण मूर्ख न हो, त्यो त आज्ञा हो, त्यसलाई चाहिँ निलो रङ लगाउँथे होइन। अब जहाँ जहाँ परमेश्वरले चाहिँ प्रतिज्ञा दिनुहुन्थ्यो है है र सफल उसले जे गर्छ त्यसमा सफल हुनेछ, त्यो प्रतिज्ञा त्यो चाहिँ हरियो रङ लगाइन्थ्यो। अनि अन्त जहाँ चाहिँ कुनै अनुसरण गरिनुपर्ने असल नमुना भेटिन्थ्यो, कुनै घटना व्यक्तिले गरेको काम होइन त्यसलाई चाहिँ मैले रातो रङ लगाउँथेँ, जस्तो कि त्यहाँ चाहिँ अनि उनले दण्डवत गरे भनेर छ, त्यो आज्ञा पनि होइन प्रतिज्ञा पनि होइन, के हो त्यो, त्यो चाहिँ असल नमुना हो है परमेश्वरलाई दण्डवत। अनि कुनै चाहिँ होइन अनुसरण गर्नै नहुने पापको कुरा पनि हुन्थ्यो, जस्तो कि त्यहाँ चाहिँ कुनै एउटा पाप गरेको कुनै एउटा व्याख्या होला अथवा एउटा वाक्य होला त्यसलाई चाहिँ कालो रङ लगाउने, यस प्रकारले चाहिँ रङ्गीन चिन्हका प्रयोगद्वारा पनि बाइबल अध्ययन गर्न सकिन्छ। विभिन्न तरिका भन्दा चाहिँ अब दिनहुँ बाइबल पढ्दाखेरि चाहिँ केही सुझावहरू होइन, अनि दिनहुँ बाइबल पढ्नलाई चाहिँ तपाईँ अब होइन उत्पत्तिदेखि सुरु गर्न सक्नुहुन्छ है, तर म चाहिँ त्यो सल्लाह दिँदैन होइन, उत्पत्तिदेखि पढेको त राम्रै हो तर पुरानो नियम उत्पत्तिमा अथवा कुनै ठाउँमा पुरानो नियममा पढ्दाखेरि तपाईँ त्यो दिन चाहिँ नयाँ नियमको केही खण्डहरू पनि पढ्न राम्रो हुन्छ, नभए तपाईँलाई निकै समय लाग्छ नयाँ नियम आइ होइन विशेष विस्तार पढ्नुहुन्छ भने, त्यसैले नयाँ नियम पनि पुरानो नियम पनि साथसाथै पढ्दै जान राम्रो। यसको कारण के छ भने पुरानो नियम र नयाँ नियम चाहिँ एकदमै फिट हुन्छ, जस्तो कि यो दराज पुलपिट होइन अलिकति पुरा पुरानो भयो तर यहाँ सिकर्मीले चाहिँ यो टुक्रा यो टुक्रा यो टुक्रा यो टुक्रा यसरी कस्तो प्रकारले फिट गरेको छ, यो सँगसँगै जाने कुरा नयाँ नियम र पुरानो नियम त्यस्तै हो सँगसँगै जाने हो, अनि तपाईँले जति पढ्नुहुन्छ त्यति थाहा पाउनुहुन्छ त्यो रहेछ भन्ने कुरा है, छको पनि पढ्नुहुन्छ यसको सुन्दरता देखेर, तर अलिअलि यसरी पढ्यो भने चाहिँ कहिले पनि त्यो सुन्दरता पनि देख्नुहुन्न छक्क पनि पढ्नुहुन्न है, एउटा किताब पढ्छ है, तर जब तपाईँले त्यसरी पुरानो नियम नयाँ नियम अनि त्यो पनि कसरी भने नियमित रूपले अनि त्यो पनि के भने अलिक ज्यादै थोरै थोरै मात्र नभइकन है अध्ययन चाहिँ सानो सानो खण्डमा पनि गर्न सकिन्छ, एउटै पद पनि तपाईँले एक घन्टा लगाउन सक्नुहोला, तर म चाहिँ अहिले पढ्नेको मात्र कुरा गरेको, सरसर्दी पढ्ने ध्यान दिएर प्रार्थनासहित होइन बुझ्दै पढ्ने होइन, अनि सुरुमै त्यसरी सरस्वती पढ्दा कम बुझ्नु होला, तर तपाईँले एकचोटि पुरा बाइबल पढेर फेरि पढ्नु हुँदाखेरि चाहिँ अझै राम्रोसँग बुझ्नु हुन्छ, अनि झन् तपाईँले चार पाँच दस जतिचोटि पढ्न थाल्नुहुन्छ त्यति यो चाहिँ छिटो पनि पढ्न सक्नुहुन्छ है, अनि राम्ररी बुझ्दै पनि पढ्न सक्नुहुन्छ है, त्यो दिन कहिले आउला जस्तो लागेछ नि त मलाई, आजदेखि सुरु गर्नुहोस् भने आउँछ त्यो दिन होइन, जब चाहिँ तपाईँ धेरै पढ्दै पनि बुझेर पढ्न सक्नुहुन्छ। त्यसैले तपाईँलाई सहयोग गर्नलाई चाहिँ अस्ति नै यो पठन तालिका बाँडेको थियो, हरियो रङ थियो त्यही चिज हो यो रातो रङमा छ होइन, यसमा चाहिँ तपाईँलाई एक वर्षभित्रमा पुरै बाइबल एकचोटि पढ्नको लागि चाहिँ यसले सहायता गर्नेछ है, यसको तालिकालाई हेरेर चाहिँ पहिलो दिनमा पढ्नको लागि यहाँ बताइएको छ, कतिजनासँग छैन यो नभएकाहरूले हात उठाउनुहोस् त, धेरैजनासँग छ जस्तो लाग्छ, को कोसँग छैन, एक दुई तिन चार पाँच ठिक, यो म भन मैले गाँसमा अघि बिहान छापिसकेको छु है, तर एउटा राम्रो कभर राख्न नपाएर मैले नल्याएको है, छापेँ तर आउने बेला भइहाल्छ है, त्यसैले पाँचजना पाँचवटा दसवटा छापिसकेस, अनि यो प्रयोग यदि जस जसले पाउनु भए सोधिकिन्छन् ल कसले सुरु गर्नु भयो ल यो प्रयोग गर्नलाई, केही सङ्ख्यामा सुरु भएछ ल, धन्यवाद है। अब यसलाई तपाईँले चाहिँ प्रभुको सहायताले हरेक दिन यसरी लगभग चार अध्याय पढ्ने यो सिस्टम हो, प्रणाली हो। कोही कोहीले आठ अध्याय पढ्छन्, कोही कोहीले सोह्र अध्याय पनि पढ्छन्, तर चार अध्यायबाट सुरु गरौँ अहिले होइन। अनि सायद अर्को पालि तपाईँले बढाउन सक्नुहुन्छ है, अनि बढाउने नै लक्ष्य राख्ने, यो झन्झन बुझ्दै पढ्नलाई। त्यसैले त्यसरी पढेर केही पनि नबुझ्नुभन्दा बरु चार अध्याय चाहिँसम्म चाहिँ सकिनुपर्ने है। अनि यसले चाहिँ तपाईँलाई मेलैसित पढ्न सहायता गर्छ। पुरान नियमको दुईवटा खण्ड, नयाँ नियमको दुईवटा खण्ड हुन्छ। अनि तपाईँले बिहान साँझ गरेर दुईपटक पढ्न समय पनि लिन सक्नुहुन्छ। बिहान पनि पुरान नियम नयाँ नियम एउटा एउटा, साँझ पनि पुरान नियम नयाँ नियम एउटा, तपाईँको इच्छा जसरी गर्न सक्दा फाइदाजनक हुन्छ। अनि अथवा के पनि गर्न सकिन्छ भने तपाईँको दुईवटा त्यस्तो समय तपाईँले मिलाउन समय राख्नुभयो भने त्यो नै उत्तम हो। एउटा समयमा चाहिँ बाइबल यसरी सरस्वती पढ्नलाई जस्तो कि यसबाट, अनि अर्को समय चाहिँ अध्ययन गर्नलाई। तपाईँ भन्नुलाई के फरक पऱ्यो एउटै भनेर, होइन है, पढ्नु र अध्ययन गर्नु भनेको चाहिँ एकदम ठुलो फरक कुरा हो। पढ्नु भनेको त तपाईँ पढ्दै हुनुहुन्छ है, अध्ययन भनेको चाहिँ अब तपाईँ खतल्न थाल्नुहुन्छ यहाँ होइन, तपाईँ चाहिँ यहाँ केलाउन थाल्नुहुन्छ विचार, अनि त्यसलाई चाहिँ अब लेख्न थाल्नुहुन्छ, टिप्पणी गर्न थाल्नुहुन्छ, अनेक गर्न थाल्नुहुन्छ होइन। तर त्यसलाई दुईवटा भाग गर्दा अझै राम्रो हुन्छ कि है, त्यो पनि तपाईँले चाहिँ गर्नुहोस्। बाइबल पढ्ने पनि समय होस्, अर्को अध्ययन गर्ने समय। अनि तपाईँले अर्को चाहिँ जहिले पनि सुरु गर्दाखेरि चाहिँ प्रार्थना सहित सुरु गर्नुहोस्। भजन सङ्ग्रह 119 को 18 पदमा हामी पढौँ, भजन सङ्ग्रह 119 को 18। भजन सङ्ग्रह 119 को 18 यहाँ प्रार्थना गर्दैछ बाइबल परमेश्वरको वचनबाट बुझ्नलाई। मेरा आँखाहरू खोलिदिनुहोस् र म तपाईँका व्यवस्थाबाट अद्भुत कुराहरू देख्न सकौँ। उसले बिन्ती गर्दैछ, मेरो आँखाहरू खोलिदिनुहोस्, यसरी बाइबल पढ्नुहोस्। तपाईँ नसोच्नुहोस् म 10 क्लास पास गरेको, म होइन अझ बिएड गरिरहेछु होइन, त्यसरी नसोच्नुहोस् है। यो वचन त्यसरी बुझ्न सक्नुहुन्न तपाईँ। तपाईँले यसरी हृदयदेखि पुकारा गर्नुपर्छ, मेरा आँखाहरू खोलिदिनुहोस् र म तपाईँको व्यवस्थाबाट वचनबाट अद्भुत कुराहरू देख्न सकौँ। अनि उहाँले देखाउनुहुन्छ है। अनि अनि तपाईँले बाइबल अब पढ्न थाल्नुभयो, प्रार्थना गर्नुभयो, पढ्न थाल्नुभयो है। अनि पढ्न थाल्दाखेरि चाहिँ तपाईँको मन चाहिँ आफ्नो त्यो पढिरहेको भागमा लगाउनुहोस्। अब यो त एकदम महत्त्वपूर्ण छ, जे पढिरहनु भएको छ नि त्यसमा चाहिँ आफ्नो मन नै लगाउनुपर्छ। सायद तपाईँलाई गाह्रो पनि होला होइन, मन तपाईँको मन चाहिँ चञ्चल खालको होला होइन, चुलबुली खालको होला, कस्तो खालको छ है। अब तपाईँले सायद प्रार्थना गर्नुपर्छ होला, प्रभुसँग सायद म त्यसको लागि पनि यसमा मन लगाउनलाई है। अनि त्यसको विभिन्न कारण हुन्छ। यदि अब जस्तै कोही कोही चाहिँ बानीले है, उनीहरू ध्यान दिने बानी हुँदैन कोही कोहीको, कोही कोही चाहिँ मैले देखेको चाहिँ धेरै पहिला धेरै टिभी हेर्ने व्यक्तिहरू चाहिँ पढाइमा ध्यान दिनु पनि कतिले कोही कोहीलाई गाह्रो हुँदो रहेछ, अलिक झिलिमिली देखिरहेको होइन, डिसिङ अनेक होइन, अब यहाँ त अलिक केही पनि छैन जस्तो लाग्न सक्छ होइन, बुझ्दैनौ चाहिँ। त्यसैले गर्दाखेरि प्रार्थना गर्नुहोस् है यसबारेमा, आफ्नो मन चाहिँ अब किनभने तपाईँले एकदम पढ्नु भयो है, अब तर मनै यसमा छैन भने त अब खासै केही फाइदा हुँदैन तपाईँलाई। अनि सायद कुनै फिक्री आउला कहिले काहीँ, अरू बेला त ध्यान दिन सकेको थियो तर आज त ओहो है एउटा कुरा पो आइरहेछ, अब के गर्ने। अब प्रतिज्ञाहरू छन् त्यो, पहिलो पत्रुस 5 को 7 आफ्नो सारा फिक्री उहाँमाथि राखिदियो, त्यो गर्नुपर्छ, थपक्क राख्नु, प्रभु विश्वास गर्नुहोस्, आफ्नो पढ्ने भागमा जानुहोस् है। यदि तपाईँले त्यो गर्नुभएन भने अब पढ्न पनि खोजिरहनु भएको छ, फिक्री गर्ने गरिरहनु भएको छ, पढ्न पनि खोजिरहनु भएको छ, अब त्यसलाई चाहिँ त्यो सफल हुँदैन, त्यो फिक्रीलाई चाहिँ थपक्क जहाँ राख्नुपर्ने त्यहाँ राख्नुहोस् प्रभु, त्यो त तपाईँले गर्दै सिक्दै जाने कुरा हुनसक्छ। तपाईँ त्यहाँ खुरको वचन पढ्ने बेलामा चाहिँ त्यहाँ तपाईँ भएको ठाउँमा चाहिँ अब तपाईँलाई डिस्टर्ब गर्ने कुराहरू होला है, अनि अब कुनै पनि चिज कुनै छ भने त्यसलाई चाहिँ हटाउनुपर्छ भने हटाइदिनुहोस्, खाट मुनि त्यसलाई पठाइदिनुपर्छ भने पठाइदिनुहोस् होइन, कहाँ के गर्नुपर्छ तपाईँलाई डिस्टर्ब हुने कुरा है, भित्तामा होइन के झुन्ड्या छ त्यसले पनि डिस्टर्ब गर्छ भने राम्रै कुरा, पनि डिस्टर्ब गर्छ भने हटाइदिनुहोस् त्यसलाई होइन, बाइबलले महत्त्वपूर्ण छ होइन, अथवा अर्कोतिर फर्किनु छ भने के हुन्छ, एउटा उपाय चाहिँ गर्नुपर्ने हुन्छ है, सानो सानो कुराले पनि हाम्रो ध्यान कता कता लान्छ कि, त्यसैले हामी कमजोर छ है, त्यो पनि विचार गर्नुहोस्। अनि के हुन्छ भने बाइबल पढ्दै जाँदाखेरि कहिलेकाहीँ चाहिँ अनि अरू अरू पनि विचार आउन थाल्छ है, खास यहाँ ध्यान दिनुहोस् अरू अरू विचार, अनि त्यसको विषयमा चाहिँ होसियार रहनुहोस् है, त्यसले चाहिँ तपाईँलाई चाहिँ अब त्यो वचनमा बाट पाउने आशिषबाट तपाईँलाई वञ्चित गर्नेछ है, एकदम सतर्क हुनुहोस् भनेपछि एकदम चनाको भएर चाहिँ पढ्नुपर्ने रहेछ, अँ यो चाहिँ अर्कै आयो है है, त्यो विचारलाई ढोका थुन्नुहोस् तपाईँले सक्नुहुन्छ है गर्ने हो। अनि के अरे अब के पनि हुनसक्छ नि, अब त्यो जरुरी कुरा पनि हुनसक्छ, ओहो ठ्याक्कै याद आयो है, उसलाई त ठ्याक्कै पढ्छ भने होइन, अब बाइबल पढ्दै हुनुहुन्थ्यो तपाईँलाई त्यो याद आएन, अनि तपाईँ चाहिँ अब त्यो विषयमा सोच्ने कि बाइबल पढ्ने, तपाईँ त बाइबल पढ्ने हो तर त्यो बिर्सेला नि त, त्यसैले के गर्ने भने एउटा कागजमा लेख्ने है, अनि कागजमा लेखिहाल्ने होइन, 10:30 बजे उसलाई गर्नुपर्छ ल, अनि त्यसपछि यहाँ फेरि पढ्न थाल्ने आफ्नो काम त्यही गर्छु मैले होइन, अनि मेरो सूची त लामो हुँदा होला ठिकै छ, सूची लामै हुँदै गर्दा के मतलब होइन, अनि पछि जति सक्दो गर्ने हो 1-2-3 गर्दै होइन, अनि कहिले भ्याइन्छ कहिले भ्याइँदैन ठिक छ होइन, मेरो मुख्य काम त अहिले बाइबल पढ्ने होइन, अनि कहिले काहीँ के हुन्छ भने पढ्नु पनि अरे भर्खर के पढेँ मैले तपाईँलाई अवश्य पनि भयो होला, पढ्न त पढे नै हो, आँखा त्यहीँ लाग्यो सर्रै हेरे पनि थियो, खास कुरा के भयो भने तपाईँको मन त्यसमा लगायो, अनि त्यसैले के गर्ने भने फर्केर जाने, फेरि जहाँबाट छुट्याएको थियो जहाँबाट तपाईँ हराएको थियो भनौँ न त्यहाँदेखि फेरि पढ्न थाल्नुहोस् है, राम्रो हुन्छ त्यो, अनि त्यो गरिरहनुपर्छ मैले पनि है, अनि सकेसम्म चाहिँ बाइबल पढ्ने तपाईँको काम चाहिँ कस्तो बेलामा चाहिँ नगर्नुहोस् भने थाकेको बेलामा चाहिँ नगर्नुहोस् है, त्यति फाइदा हुँदैन, अनि तपाईँले त एकदमै एकदम ताजा भएको बेलामा नि जस्ट नथाकेको बेलामा है, शरीर नै हामी कमजोर छ, शरीर थाकेको बेलामा चाहिँ जस्तै चाहिँ अब के अरे हामी एकदम तन्दुरुस्त सचेत ताजा भएको बेलामा बढी नै त्यसको उपयोगी हुन्छ। अनि कहिलेकाहीँ चाहिँ यस्तो पनि होला तपाईँलाई चाहिँ तपाईँको विचार चाहिँ अन्यत्र घुम्न खोज्छ है, प्रयास गर्नुहुन्छ अन्यत्र घुम्न खोज्छ विचार, अनि सायद के गर्नु राम्रो हुन्छ होला भने बरु कुनै काम अन्य काम थाल्नुभन्दा अगाडि बाइबल पढ्ने काम गर्नुभयो भने चाहिँ त्यति घुम्दैन होला, त्यो ट्राई गरेर हेर्नुहोस् है, त्यसैले मलाई चाहिँ बिहानै जुन्यो भने त्यति घुम्न पाए हुँदैन होइन, अनि बाइबल पढ्ने कामलाई पनि त्यसले मद्दत गर्न सक्छ, दिनमा अरू कुनै काम गर्नुभन्दा अगाडि त्यो बाइबल पढ्ने काम गर्नुभयो, अब विचार अन्यत्र जाने समस्या त सबैलाई हुन्छ है, मलाई मात्र भनेर नठान्नुहोस् तपाईँ है, अनि एउटा अर्को तरिका चाहिँ के पनि गर्न सकिन्छ भने अनि बेला बेला त्यही गर्नुपर्ने हुन्छ है विभिन्न कारणले, अनि त्यो चाहिँ के भने स्वर निकालेर पढ्न थाल्ने है, अस्ति सर्दी भन्दाखेरि त्यहाँ के बज्दै थियो, अब त म त स्वर निकालेर पढ्ने हो भनेर चाहिँ त्यस अरूलाई डिस्टर्ब नहुने गरिकन म चाहिँ गुनगुनाउन थालेँ है, अनि मलाई चाहिँ पुरा ध्यान त्यसमा गरेँ है, यसरी चाहिँ हामीले चाहिँ स्वर निकालेर पनि हाम्रो ध्यान चाहिँ केन्द्रित गर्न सक्दो रहेछ। अनि अर्को कुरा चाहिँ के भने यो पढ्ने काम अब एकदम महत्त्वपूर्ण यो कुरा चाहिँ के भने यसमा चाहिँ लागिरहनुपर्छ है, लागिरहनुपर्छ है, हार नखाइकन निरुत्साहित नभइकन, अनि यसको प्रतिफल अति नै मिठो पाउनुहुनेछ तपाईँले। अनि त्यो भयो आफ्नो मनलाई पाठमा लगाउने कुरा, होइन, आफ्नो खण्डमा. अर्को कुरा चाहिँ अब एक दुईवटा गरेर म सिद्ध्याउँछु यहाँ, है. त्यो के भने, हरेक दिन तपाईँले जे जे पढ्दै हुनुहुन्छ, जुन जुन भाग पढ्दै हुनुहुन्छ, है, तपाईँले कुनै न कुनै व्यवहारिक कुरा पाउन खोज्नुहोस्. यो एकदम महत्त्वपूर्ण छ, है. उसले हुनुहुन्छ है, तपाईँले विभिन्न ज्ञान पाउनु होला, होइन, पढ्दै जाँदाखेरि तपाईँले विभिन्न ठाउँको नाम सिक्नु होला, फलाना फलानाको स्वरा शुद्ध सिक्नु होला, ठिक छ, होइन, त्यो सब परमेश्वरको पवित्र वचनको त्यसको आफ्नो ठाउँ छ, है. तर जस्तो सुकै चिज पढे पनि, कुरो पढे पनि, केही न केही तपाईँको लागि हुनसक्छ त्यही दिनको लागि नै चाहिएको व्यवहारिक कुरा, आज नै मैले यो गर्नुपर्छ, है, अहिले तुरुन्तै नै मैले यो अभ्यास गर्नुपर्छ, एउटा व्यवहारिक शिक्षा चाहिँ पाउन खोज्नुहोस्, है. अनि तपाईँको बाइबल अध्ययन चाहिँ तपाईँको जीवनमा त्यसरी नै व्यवहारिक रूपमा फाइदा दिनेछ. अनि के पनि गर्न सक्नुहुन्छ भने, तपाईँ यो बाइबल पढ्ने समयलाई तपाईँ साथसाथमै, होइन, यो बाइबल पढ्ने साथसाथै तपाईँले चाहिँ प्रार्थना पनि गर्ने समय त्यसलाई नै बनाउन सक्नुहुन्छ. मैले चाहिँ त्यही नै गर्ने मेरो बाटो छ. अब कोही कोहीले प्रार्थनाको समय छुट्टी लिएला, त्यो ठिक छ, त्यो पनि एकदम राम्रो हो, नराम्रो होइन. तर मलाई चाहिँ पहिलेदेखि चाहिँ बाइबल पढ्दै जाँदा त्यही बेला नै, है, परमेश्वरले मेरो पाप देखाउनु होला, परमेश्वरले मलाई उत्साह दिनुहोला, परमेश्वरले मलाई एकदमै, होइन, हो, यो त, होइन, आज्ञा दिनुहोला. अनि म चाहिँ त्यस त्यही बेला पनि प्रार्थना गर्छु, त्यही कुरा गर्छु उहाँसँग त्यही अनुसार, अनि फेरि पढ्दै जान्छु, अनि फेरि प्रार्थना गर्छु. कोही चाहिँ कसको याद आउँछ त्यो पढ्दाखेरि, उसको लागि प्रार्थना गर्ने, है, अन्तर्विन्ती गर्ने, विश्वासीहरूको लागि, हराएकाहरूको लागि. त्यसैले तपाईँको प्रार्थना र बाइबल पठन चाहिँ सँगसँगै लाँदा चाहिँ पनि हुन्छ. प्रार्थना गर्दा उहाँसँग कुरा गर्दै हुनुहुन्छ, बाइबल पढ्दा उहाँ तपाईँसँग कुरा गर्दै हुनुहुन्छ, दोहोरो हो नि त, है. अनि यसरी गर्दा धेरै राम्रो छ. त्यसैले आज चाहिँ हामीले दैनिक बाइबल अध्ययन गर्ने बानी बसाल भन्ने ज्यादै महत्त्वपूर्ण ईश्वरीय बानी हाम्रो लागि छ गर्नुपर्ने. अनि हामीले हेऱ्यौँ है, एउटा समय निर्धारण गर्नुहोस्, किनभने एउटा ठाउँ निर्धारण गर्नुहोस्. म एकचोटि भन्नाले, म अमेरिकाबाट पहिला भर्खर फर्केर आएको थिएँ, अनि बुवामा सबै हुनुहुन्थ्यो, अनि कोठा कमी थियो है, अनि मलाई त ठाउँ चाहिने है, अनि म त बिहान निस्केछु, अनि मेरो आमा चाहिँ फिक्री गर्न थाल्नुभएछ है, उहाँले मलाई बच्चै ठान्नुहुन्थ्यो होइन, त्यस्तै हुन्छ नि, शीतमा मेरो बाबु भिज्ला भनेर होइन, अनि शीत पनि मलाई त बस्दो थिएन, म त जाने हो माझको गाडीमा गए पनि प्रार्थना गर्ने भयो, अनि मैले के त जानु परेको, तिमीहरूको धर्म कस्तो हो यो भने, होइन, मलाई एकान्त ठाउँ चाहिन्छ आमा भने, ए त्यसो भए स्टोर रुममा गर न, हामी कोही पनि आउँदैन भने, अनि त्यही दिनदेखि चाहिँ म स्टोर रुममा गएर चाहिँ बोराहरूको बिचमा गएर चाहिँ मेरो एकदम आनन्दमा आइदियो है. त्यसो ठाउँ चाहिँ निर्धारण गरेर चाहिँ जहाँ भए पनि एउटा ठाउँ बन आफ्नो होस्. अब ढोका बन्द गर्ने नि स्थिति नहोला, तर कुनै कुना भए पनि है, अब मौसम ठिक छ भने बाहिर जहाँ तपाईँले, होइन, अनि त्यसपछि साथमा नोट कपी कलम है, अनि त्यसपछि बाइबलमा चिन्हहरू लगाउन साथमा सिसा कलम, होइन, अनि त्यसपछि अनि रङ्गीन सिसा कलमहरू पनि हुन सक्छन्, अनि यो आफूसँग हुने यो तालिका पनि सँगै होस् है. सायद अहिले भन्यो भने तपाईँले देखाउनुहुन्छ होला, हो मेरो यहाँ छ भनेर, बाइबल सँगै होस् होइन. अनि तपाईँले प्रार्थनासहित सुरु गर्नुहोस्, जहिले पनि उहाँमा भरोसा गर्नुहोस्, यति महत्त्वपूर्ण. अनि आफ्नो मन चाहिँ त्यो पढिरहेको भागमा लगाउनुहोस्, अनि विभिन्न सुझावहरू दिउँ, अनि व्यवहारिक कुरा केही न केही पाउन खोज्नुहोस्, त्यही दिनको लागि तपाईँको घरको स्कुलको सर मिस साथी श्रीमान श्रीमती नानीहरू तपाईँको समस्या केही बाहिरी व्यवहारिक कुरा अनि चलाउन थाल्नुहोस् है. अनि प्रार्थना पनि साथसाथै गर्न सक्नुहुन्छ है. हुन्छ त, प्रभुलाई हामी धन्यवाद दिउँ.